यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिद्वारा प्रतिनिधि सभामा प्रतिवेदन पेश। प्रतिवेदन आवश्यक कार्यार्थ सरकारलाई पठाउन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदै र पपुआ न्यूगिनीमा दुई जातीय समूह बीच हिंसा भड्किँदा कम्तीमा 30 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक परिषदको आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै संवैधानिक परिषदका सदस्यहरू प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राणाको र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको थियो। यसअघि संवैधानिक परिषदको बैठक भदौ 28 गते शुक्रबार पनि बसेको थियो, तर त्यस बैठकमा कुनै निर्णय भने हुन सकेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिने क्रममा आफूले नेपालको प्रतिष्ठा तलब पर्ने गरी कुनै काम नगर्ने बताउनु भएको छ। राष्ट्रसंघ महासभामा नेपालका तर्फबाट उठाइने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराउनु हुँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको बड़ापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जानकारी गराउनुभयो। उहाँले राष्ट्रसंघको महासभा मार्फत नेपालका आफ्ना नीति, दृष्टिकोण, अडान, समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय महासभामा राख्ने स्पष्ट पार्नुभयो।
नेपालका आफ्ना नीति छन्, आफ्ना दृष्टिकोण छन्, आफ्ना अडानहरू छन्, आफ्ना समस्याहरू छन्, आफ्ना उपलब्धिहरू छन् र ती हाम्रा समस्याहरू, हामीले प्राप्त गरेका उपलब्धिहरू, अगाडि बढ्नुपर्ने अभिभारा छन् हाम्रा, ती कसरी पूरा गर्न सकिन्छ या कसरी पूरा गर्ने भन्ने कुरा, हामी के प्रयास गरिरहेका छौं यस सन्दर्भमा, त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगतसँग कसरी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौ भन्ने कुराहरू समेतमा आफ्ना दृष्टिकोणहरू नेपालको तर्फबाट मैले प्रस्तुत गर्नेछु। हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हामी आफैले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरूको संक्षिप्त र नेपालको लोकतन्त्र प्रतिको प्रतिबद्धता, यी सबै कुराहरूलाई मैले ध्यान स्पष्टता साथ राख्नेछु।
विकास र समृद्धिको यात्रामा नेपालको प्रयास र प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसंघमा राखिने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले महासभामा फ्यूचर समिटमा सम्बोधन गर्दै मानव जाति र धरतीको सुरक्षा, हिमाल र समुद्रको इको सिस्टम बारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने र हिमाल पग्लिएर समुद्रको सतह वृद्धि हुँदा विश्वलाई प्रभाव परिरहेको तर्फ सबैलाई सचेत गराउने बताउनुभयो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको बड़ापत्र, असंलग्न आन्दोलनका सिद्धान्त र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौम सत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्ने बताउनुभयो।
आफ्ना राष्ट्रिय हितहरू, जायज राष्ट्रिय हितहरू, न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने कुरामा, रक्षा गर्ने कुरामा, सम्वर्धन गर्ने कुरामा राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, असल छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ। नेपालको परराष्ट्र नीतिमा आधारभूत रूपमा भन्ने हो भने छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता। यो नीतिबाट नेपाल गाइडेड छ, निर्देशित छ। संयुक्त राष्ट्रसंघको बड़ापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौम सत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ। त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसंघमा राख्नेछौ।
मानव जाति र धरतीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने भनेर बालबालिका र वातावरणका पक्षमा सहकार्यबारे छलफल हुने भएकाले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्ने पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा न्यूयोर्क स्थित कोलम्बिया विश्वविद्यालय र बोस्टन स्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गरी लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले केही समय यता भएका प्राकृतिक विपत्तिका घटना र दुर्घटनाबाट घाइते को स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने विषयमा समेत सभामा जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पेश गरेको छ। समितिका सभापति सूर्यबहादुर थापा छेत्रीले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 2081 पेश गर्नुभएको हो। बैठकमा सभामुख देवराज घिमिरेले सहकारी संस्था रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 2081 आवश्यक कार्यार्थ सरकारलाई पठाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मीडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहित चारजनालाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न सिफारिश गरेको छ। समिति सभापति सूर्यबहादुर थापा छेत्रीले आज प्रतिनिधि सभामा बैठकमा पेश गर्नुभएको सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 2081 यस्तो सिफारिश गरिएको हो। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मीडिया नेटवर्क प्रणालीको खातामा आइसकेपछि सो रकम खर्च गर्ने गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज संचालकहरू अध्यक्ष गिचेन्द्र बाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र संचालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने प्रतिवेदनमा उल्लेख छ। यसैगरी समितिले सहकारी बचत रकम अपसलनमा संलग्न रही फरार रहेका गिचेन्द्र बाबु राई सहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानूनी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिले तयार पारेको प्रतिवेदनको सुझाव खण्डमा राई सहित थानबहादुर बुढामगर, सूर्यदर्शन पोखरा, दिनेश रोक्का सहारा चितवन, सागर केसी, सुप्रिम बुटबल, तस्वीर खातुन सानो पाइला वीरगंज र भूपेन्द्र राई स्वर्णलक्ष्मी काठमाडौँलाई शीघ्र खोजी गरी कानूनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने उल्लेख छ। संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशन आज रातिदेखि अन्त्य गर्ने सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएको थियो। यस्तै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 पेश गर्नुभयो। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले समितिको वार्षिक प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालू चौथो अधिवेशनमा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी गराउनुभयो। प्रतिनिधि सभाको चौथो अधिवेशन 2081 साल वैशाख 28 गते मंगलबार प्रारम्भ भई 130 दिन चालू रहेको थियो, जसमध्ये 53 दिनमा 56 पटक बैठकहरू बसी 2:25 संसदीय काम कार्यवाहीमा व्यतीत भएको सभामुख घिमिरेले जानकारी गराउनुभयो। यस अवधिमा दुई पटक दुवै सभाको संयुक्त बैठक बसेको, बैठकले विभिन्न विधेयकहरू पास गरेको, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि निर्देशन दिने काम भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराउनु भयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा माओवादीको सशस्त्र आन्दोलनलाई लिएर प्रयोग भएको हिंसा शब्द परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी आएको बताएको छ। बैठक शुरू भए लगत्तै समय माग गरी माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले संसदमा माओवादीबाट मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी अपमानजनक ढंगबाट आएका विचारहरूप्रति असहमति रहेको बताउनुभयो। उहाँले सत्तापक्ष दलका नेताबाट प्रयोग भएका शब्दप्रति आफ्नो असहमति रहेको भए पनि प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी हुन जान लाग्नु भएको अवस्था, महत्वपूर्ण विधेयकहरू संसदमा टुंगोमा पुर्याउनु पर्ने स्थिति र जनसरोकारका विषयहरू छलफल गर्नुपर्ने विषयलाई मध्यनजर गरी आफ्नो मत यथावत राख्दै बैठक सुचारू गर्न सहयोग गर्ने निर्णय गरेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077 प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयकमा भएको संशोधनमा सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। बैठकमा सांसदहरूले राष्ट्रिय सभाबाट सन्देश सहित पठाइएका विधेयकहरूमाथि प्रतिनिधि सभामा महत्वका साथ हेरिनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा संसदको चालू अधिवेशन अन्त्यको सन्दर्भमा बोल्दै सांसदहरूले राष्ट्रिय सभामा विधेयकहरू अझ बढ़ी दर्ता गरिनुपर्नेमा जोड़ दिनुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मुस्लिम आयोगको आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन अन्त्य सम्बन्धी प्राप्त भएको पत्रको बेहोरा जानकारी गराउनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी असोज 2 गते विश्वासको मत लिनुहुने भएको छ। कोशी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा अहिले कंग्रेस सहितको सरकार बनेको छ। संविधानको धारा 168 उपधारा 5 अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो। असोज 2 गते दिउँसो 1 बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका रहेको छ। गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज 5 सदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, कानून मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानून महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहनेछन्। समितिलाई आगामी असोज 15 गते भित्र अध्ययन प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ। समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ। साथै उक्त समस्याको समाधानमा विद्यमान कानूनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधि लगायतका विषयमा सुझाव दिन भनिएको छ। यसअघि गृह मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखकको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी तथा व्यवस्थित गर्ने कार्यविधि 2081 मस्यौदामाथि छलफल भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब 31,62 करोड़ रूपियाँको बजेट ल्याएको छ। आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले चालू आर्थिक वर्ष 2081-82 लागि कुल 31,62 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासका लागि राजनीतिक स्थिरता खोजेर अहिले सबैभन्दा बलियो सरकार बनेको बताउनु भएको छ। बुटवल उद्योग वाणिज्य संघको साधारण सभामा आज बुटवलमा बोल्नुहुँदै उहाँले यो सरकार बनेपछि निजी क्षेत्रलाई समस्या हुने कुनै निर्णय नभएको र केही समस्या समाधान हुने क्रममा रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले थालेका आयोजना पूरा भएपछि सहज हुने गरी काम भइरहेको बुटवल नारायणगढ़ सड़क, बुटवल गोरुसिंगे सड़क, सिद्धबाबा सुरुङ मार्ग, प्रादेशिक अस्पतालको आधुनिकीकरण र भैरहवा विमानस्थलले यस क्षेत्रको पहिचान बढ़ाउने बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारी बीच विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालय अन्तर्गत संचालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ। शहरी विकास मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो। त्यस अवसरमा विश्व बैंकी नेपाल, मालदिव्स र श्रीलंका लागि अपरेशन म्यानेजर प्रीति अरोराले नयाँ आयोजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताउनुभयो। सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकार सम्पन्न उच्च स्तरीय समिति बनाउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनहरूले उठाएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने जानकारी दिनुभयो। मन्त्रालयमा आज संचारकर्मीसँगको अन्तर्क्रियामा उहाँले न्यायिक क्षेत्रका व्यक्तिको समय जगतमा उच्च स्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उक्त परियोजनाका लागि मन्त्री परिषदमा प्रस्ताव पेश भइसकेको र चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो। मन्त्री पाण्डेले पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय समिति गठन हुने जानकारी दिनुभयो। सशस्त्र द्वन्द्वका कारण विस्थापित बाँकेको दुर्गम क्षेत्र नरैनापुर स्थित इलाका प्रशासन कार्यालय 21 वर्षपछि पुनस्थापना भएको छ। इलाका प्रशासन कार्यालय पुनस्थापना भएसँगै प्रशासनिक कामका लागि 45 किलोमिटर टाढा नेपालगंज पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै देशभरिका सदरमुकाम बाहिरका कार्यालय जस्तै इलाका प्रशासन कार्यालय नरैनापुर पनि सदरमुकाम नेपालगंज सारिएको थियो। त्यस यता नरैनापुरवासीलाई प्रशासनिक कामका लागि नेपालगंज धाउनुपर्ने अवस्था बनेको थियो, जुन निकै कष्टपूर्ण थियो। स्थानीय अब्दुल अजिज
खाँ पैदल
गृह मन्त्रालयले 8 कर्मचारी पठाएपछि अहिले त्यहीबाटै प्रशासनिक काम भइरहेको छ। नरैनापुर गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको हो। यसले स्थानीयको पुरानो दिनचर्या फेरिएको छ। नादिद आयातुल्ला खाँ र मोहम्मद सहरेयार खाँ
नेपालगंज जानलाई आउने जाने खाने पिने भाडा अनि बस्ने सबै मिलाएर कम्ती एक दिनको 1000 रुपियाँ बसिहाल्छ। त्यसलाई हामीलाई फाइदा हुन्छ।
होटलमा कहीँ रुके परे त खाना कै औ रूम भाडा मिलाएके कमसे कम भाडा भाडा मिलाएके 1000-1200 नेपाली त लगै जात।
2060 सालमा नरैनापुरको कार्यालय नेपालगंज सारेर जिल्ला प्रशासन कार्यालय बाँकेमै नरैनापुर शाखा खोली प्रशासनिक कार्य हुँदै आएको थियो। तर लामो प्रयासपछि कार्यालय पुनस्थापना भएको हो। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह
एकदम खुसीको कुरा हो, जनताको कमसेकम राम्रोसँग काम हुन्छ घरमा बसेर।
नरैनापुरमा गृह प्रशासनका सबै सुरक्षा इकाई पुगे पनि नेपाली सेनाको ब्यारेक भने अझै नबसेको भन्दै स्थानीयले चासो गरेपछि त्यसका लागि पहल भइरहेको बाँके प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल
इलाका प्रहरी कार्यालयदेखि लिएर सशस्त्र प्रहरी बलको पनि बेस छ र अब विस्तारै नेपाली सेनाको पनि युनिटहरू यहाँ राख्नुपर्छ। त्यसका लागि सम्बन्धित निकायहरू पहल गर्नुपर्छ, त्यसमा हामी पनि पहल गर्छौं जिल्ला सुरक्षा समितिको तर्फबाट।
बाँकेको दुर्गम सीमान्त बस्ती नरैनापुरमा लामो प्रयास र प्रतीक्षाका बावजुद 2 पछि प्रशासन कार्यालय पुनस्थापना हुँदा नागरिक खुशी देखिन्छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। पपुवा न्युगिनीमा सुनखानीको विषयलाई लिएर दुई जातीय समुदाय बीचमा झडप हुँदा कम्तीमा 30 जनाको मृत्यु भएको छ। दुई समुदायबीच श्रृंखलाबद्ध गोली हानाहान जारी रहेपछि सेनालाई जस्तोसुकै व्यक्ति प्रयोग गर्न पनि अनुमति दिएको सेनालाई जस्तोसुकै शक्ति प्रयोग गर्न पनि अनुमति दिएको संयुक्त राष्ट्र संघले जनाएको छ। दुई समुदाय बीचमा हिंसा रोक्न प्रयत्न गरिए पनि अवस्था बिग्रदै गएकाले सुरक्षाकर्मीहरूलाई सो अनुमति दिएको हो। झडपका बेला धेरै विद्यालय, अस्पताल र सरकारी कार्यालयहरूमा आगजनी गरिएको थियो। अफगानिस्तानको तालिबान सरकारले देशभर 8,165 शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले जनाएका छन्। अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल 1 करोड़ भन्दा बढ़ी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा बालबालिकाले कक्षा 7 भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन। अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार अर्को सूचना जारी नभएसम्मका लागि छात्राहरू कक्षा 7 भन्दा माथिका कक्षामा उपस्थित हुन पठन पाठन गर्न पाउँदैनन्। अब आर्थिक समाचार।
नेपाल र संयुक्त राज्य अमेरिका बीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको परिषद टिफा काउन्सिलको 7 बैठक द्विपक्षीय व्यापार तथा लगानीका विभिन्न पक्षमा छलफल गर्दै सम्पन्न भएको छ। बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, अमेरिकाले नेपाली 77 वस्तुमा उपलब्ध गराउँदै आएको शून्य भन्सार सहुलियतका वस्तुहरूको सूची थप गर्ने तथा विस्तार गर्ने, नेपालमा अमेरिकी लगानी तथा प्रविधिको विस्तार लगायतका विषयहरूमा बैठकको क्रममा छलफल भएको छ। बैठकमा नेपालले अमेरिकी पक्षलाई टिफा फ्रेमवर्क अन्तर्गत नेपाली वस्तुहरूको थप सूची समेत उपलब्ध गराउनुका साथै भन्सार सुविधालाई नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि पनि निरन्तरता दिन आग्रह गरेको छ। बैठकमा नेपाली पक्षले राखेका विषयहरूमा आफूहरू सकारात्मक रहेको अमेरिकी पक्षले बताएको छ। बैठकको क्रममा अमेरिकी पक्षले नेपालले हालै विदेशी लगानी सहजीकरण सम्बन्धी विभिन्न कानूनहरू पारित गरेकोमा खुशी प्रकट गर्दै व्यापार तथा लगानी सम्बन्धी कानून र विधिहरूलाई पारदर्शी बनाउन समेत सुझाव दिएको छ। त्यसै गरी वैदेशिक लगानीका लागि सबै क्षेत्र खुला गर्न अमेरिकाले सुझाव दिएको बैठकमा सहभागी वाणिज्य मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो। बैठकमा नेपाली पक्षको नेतृत्व वाणिज्य मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले गर्नुभएको थियो भने अमेरिकी पक्षको नेतृत्व सहायक अमेरिकी व्यापार प्रतिनिधि बेनडेन लिन्चले गर्नुभएको थियो। नेपाल र अमेरिका बीचको टिफा सम्झौता बमोजिम भन्सार सहुलियतको अवधि सन् 2025 सम्पन्न हुँदैछ। यसअघि बैठकको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधि मण्डलका सदस्यहरूले दुई देश बीचको व्यापार सहकार्यलाई थप बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालमा पेट्रोल र हाइड्रोजनको प्रयोगबाट चल्ने गाड़ी निर्माण भएको छ। इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले विकास गरेको पेट्रोल र हाइड्रोजनबाट चल्ने गाड़ीको सोमबार संचालन शुभारम्भ गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संचालन शुभारम्भ गर्नुहुँदै नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई सरकारले प्रोत्साहन गरिरहेको बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव केशव कुमार शर्माले नेपालले प्राकृतिक रूपबाट नै हाइड्रोजन प्राप्त गर्न सक्ने भएकोले औद्योगिक उत्पादन र उपयोगका लागि कानूनी व्यवस्था गर्न तयार रहेको उल्लेख गर्नुभयो। पेट्रोल र हाइड्रोजनको प्रयोगबाट चल्ने इन्जिन निर्माणको नेतृत्व गर्नुभएका डाक्टर प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इन्जिनलाई हाइड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमूनाका रूपमा इन्जिन बनाएको उल्लेख गर्नुभयो। यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौं सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ थियो। स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाई वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका 6 जिल्लामा 4,000 इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ। विद्युतीय चुलो प्रवर्धन परियोजना अन्तर्गत सामाजिक चेतना संघ साडा नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो। सो संस्थाका कार्यक्रम संयोजक शंकर दत्त अवस्थीले दार्चुलाका 6 गाउँपालिकामा, बझाङका 2, डडेलधुराका 6, कैलालीका 2 र कञ्चनपुरका 4 लगायतका गाउँपालिकाहरूमा कार्यक्रम सञ्चालन गरी इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउन लागि जानकारी दिनुभयो।
भुवन आचार्य आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो। अब खेल समाचार।
आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज क्यानाडाको सामना गर्दैछ। नेपाल र क्यानाडा बीचको खेल अहिले शुरू हुनेछ। लीग 2 को दोस्रो त्रिकोणात्मक सिरिज खेल्न लागेको नेपाल जीतसहित सुखद शुरूआत गर्न चाहन्छ। गत फागुनमा भएको लीग 2 अन्तर्गत नामिबिया र नेदरल्याण्डसँग भएको त्रिकोणात्मक सिरिजका 4 मध्ये 3 खेलमा नेपाल पराजित हुँदा एक मात्रै जीत हासिल गरेको थियो। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा लगातार दोस्रो जित हासिल गरेको छ। मालदिवसको मालेमा सोमबार भएको खेलमा श्रीलंका एयर फोर्सलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। जीतसँगै पुलिसले 6 अङ्क जोडेको छ। श्रीलंका भने मालदिवसीय क्लब बम्कोसँग भएको खेलमा पहिलो खेल 3-1 सेटमा गुमाएको थियो। भायला नामुदको ह्याट्रिकसँगै वालिङ नगरपालिकाले एन्फा महिला लीगमा तेस्रो जित दर्ता गरेको छ। सादोबाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई 5-1 गोलले पराजित गरेको हो। जीतसँगै वालिङले 5 खेलबाट 9 अङ्क जोडेको छ। वालिङ तालिकाको 5 स्थानमा छ। सुदूरपश्चिम भने अङ्कविहीन छ। वालिङका लागि फाइलाले 3 गोल गर्दा ज्याक्लिन नक्साली र सुषमा तामाङको नाममा समान 1 गोल रह्यो। सुदूरपश्चिमकी रितिका कार्कीले 1 गोल सान्त्वना फर्काइन्।
अब मौसम आगामी 24 घण्टामा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशका तराई तथा मध्य प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.2 न्यूनतम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28 न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 22.5 मिलीमिटर, पोखराको अधिकतम 27.5 न्यूनतम 22.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.3 न्यूनतम 22.5, वर्षा फाटफुट र दिपायलको अधिकतम तापक्रम 34.2 न्यूनतम 22.8 डिग्री सेल्सियस। अन्तिम प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाश मान सिंह राउतलाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिद्वारा प्रतिनिधि सभामा प्रतिवेदन पेश। प्रतिवेदन आवश्यक कार्यार्थ सरकारलाई पठाउन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदै र पपुवा न्यू गिनीमा दुई जातीय समूहबीच हिंसा भड्किँदा कम्तीमा 30 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।